गुनाह मुनकर का असल मतलब अनजान चीज, मामला उल्टा हो गया। गुनाह इतना जाना पहचाना हो गया कि मारूफ अनजान होता जा रहा है। मारूफ ला इलाहा इल्लल्लाह पढ़ने वाले नमाजी भी नहीं रहे, नमाजियों में भी तिलावत का एहतमाम नहीं रहा। यानी मारूफ अनजान होता जा रहा है और मुनकर मारूफ होता जा रहा है। यानी इतना मुनकर हो गया कि बहुत सो को यही नहीं पता कि गाना सुनना भी गुनाह है, बदनिगाही करना भी गुनाह है, झूठ बोलना भी गुनाह है। झूठ का नाम गोली रख दिया और गोली और गाली हमारे मुआशरे में आम हो गए। जिसको जो चाहा कह दिया मुंह से, इस गाली देना गुनाह कबीरा है। पर मैं मोमिन सब वो शितम करने वाला नहीं होता, कहता है तो अच्छी बात कहता है या खामोश रहता। तो ये ऐसी चीजें गाली और गोली, गोली या मैंने गोली दे दी, ये नहीं बोलते मैंने झूठ बोला, ये नहीं बोलते या मैंने बात बना दी, हजरत मैंने बात बना दी, ये सब वही गुनाह है जिसको आज गुनाह भी नहीं समझा जा रहा है। और इसीलिए अर्ज कर रहा हूं कि मुनकर का जो मतलब है वो अनजान चीज है। यानी गुनाह मोमिन के लिए अनजान चीज होने चाहिए। और मारूफ का मतलब मारूफ मशहूर और मारूफ के मानी में इस्तेमाल होता है, नेकी को मारूफ फरमाया। उर्फ में ये चीजें आम होनी चाहिए। इसी तरह मुनकर यानी गुनाह में तमाम वो बुराइयां और मुफासिद दाखिल हैं जिनको जनाब रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम की तरफ से नाजायज करार देना मालूम और मारूफ है। इस मकाम पर वाजिबात और मासी के बजाय मारूफ और मुनकर का उनवान इख्तियार करने में शायद ये हिकमत भी हो कि रोकने टोकने का मामला सिर्फ उन मसाइल में होगा जो उम्मत में मशहूर और मारूफ हैं और सब के नज़दीक मुत्तफ़क़ुन अलैह हैं। इज्तिहादी मसाइल जिनमें उसूल शरिया के मातहत राय हो सकती हैं, उनमें ये रोक टोक का सिलसिला ना होना चाहिए, इससे इंतशार पैदा होता है। अफसोस है कि आम तौर पर इस हकीमाना तालीम से गफलत बरती जाती है और इज्तिहादी मसाइल को जिदाल का मैदान बनाकर मुसलमानों की जमात को टकराया जाता है। छोटी छोटी सी बात, वो ये क्यों नहीं करता, फला क्यों नहीं करता, वो स्पीकर पे फला चीज क्यों नहीं पढ़ता, और भाई स्पीकर के पे नहीं पढ़ता उससे पूछो कभी आहिस्ता भी पढ़ता है या नहीं पढ़ता। आहिस्ता हर आदमी, हर मुसलमान दुरूद शरीफ पढ़ता है। हर मुसलमान, जो मुसलमान कैसे हो सकता है जो नबी अलैहिस्सलाम से मोहब्बत ना करता हो, वो मुसलमान कैसे हो सकता है, जबकि आपका इरशाद है कि जब तक तुम्हारे आल औलाद से, बीवी बच्चों से ज्यादा मेरी मोहब्बत ना हो जाए तुम्हारा ईमान कामिल नहीं हो सकता। दूसरी जगह इरशाद फरमाया कि जब तक तुम्हारी ख्वाहिशात मेरे लाए हुए दीन के ताबे ना हो जाए तुम्हारा ईमान कामिल नहीं हो सकता। अब हम देखें कि हमारी ख्वाहिशात ताबे हैं या हम ख्वाहिशात के ताबे हैं। तो अगर ख्वाहिशात के हम ताबे हैं तो अभी हमारा ईमान कामिल नहीं है। वो ख्वाहिशात जो नाजायज ख्वाहिशात वो उसके ताबे हो जाए कि नहीं, नबी अलैहिस्सलाम के बाल का तरीका ये है, गाल का तरीका ये है, आपके आमाल का तरीका ये है, आप कभी पाए चार नहीं नीचे नहीं करते थे, आप हमेशा टखने खुले रखते थे पिंडलियों तक। मुफ्ती तकी साहब ने इस बात को फिकही मकालात में लिखा है और पूरी जिम्मेदारी से। मुफ्ती तकी साहब के अल्फाज ऐसे होते हैं जो बिल्कुल जचे तुले, कोई जज्बाती बात नहीं, कि कभी भी नबी अलैहिस्सलाम की इजार मुबारक टखनों से नीचे तो क्या पिंडलियों से नीचे भी नहीं आई। लेकिन आज एक बड़ी तादाद जो जिसको नीचे रखने को ही सही समझती है, ये वही है कि सुन्नत के मुकाबले में ऐसी चीज को लाना कि जो सुन्नत नहीं है और जो जो गलत काम है उस पर इसरार करना। ऐसी छोटी छोटी चीजों पर एक जिदाल खड़ा कर लेना और मैदान बना लेना, मुसलमानों को टकराना, इन सबसे बड़ी नेकी, इन सबको इसको बड़ी नेकी करार दिया जाता है कि वो ऐसा करता है तो हम तो ऐसा नहीं करने देंगे। तो हमारे से क्या होता है जब शरीयत में इन चीजों में जो जैसे कोई हाथ उठा के नमाज पढ़ता है तो वह भी वो अपना पढ़े, कोई मना ना करे, क्योंकि हाथ उठा के रफादैन करके नमाज पढ़ना भी हदीस शरीफ से साबित है। अब वो पहले नबी अलैहिस्सलाम ने अमल किया, बाद में जो है आपने हाथ उठाना कम से कम कर दिया। पहले एक जमाने में हमारे उस्ताद शेखुल हदीस ने फरमाया था कि एक जमाने में सजदे के दौरान भी दोनों के दरमियान जब बैठते उसमें भी हाथ उठाया जाता था। पहले उसको कम किया, फिर रुकू के बाद को कम किया, आहिस्ता आहिस्ता खत्म कर दिया गया हाथ बार बार उठाने को। तो नमाज जो है जैसे अभी पढ़ा गया, قد افلح المؤمنون الذين هم في غفي صلاتهم خاشعون وہ کامیاب ہو گئے, فلاح یافتہ ہوئے وہ مسلمان جو اپنی نمازوں میں خشوع کرنے والے. تو نمازوں میں خشوع کیسے آیا, حرکت کم سے کم ہوتی چلی گئی, ہر ہاتھ زیادہ نہیں. تو جو ابھی بھی کرتا ہے وہ اس کے بعد ان کے پاس روایات موجود ہیں, اس سے لڑنے کی ضرورت نہیں. بھائی ٹھیک ہے تم اپنے اس پر قائم رہو, لیکن مجھے ایک افسوس یہ ہوتا ہے, یہ بات آپ پہنچائیں کہ اگر کوئی ایسا ملتا ہے ڈھونے بھی یہ تم لوگ ایسا نہیں پڑھتے, اور ایسے لوگ داڑھی بھی نہیں بڑھاتے, یا تو چھوٹی چھوٹی رکھیں گے یا بالکل نہیں رکھیں گے. یہ بھی تو بخاری شریف کی روایت ہے, جہاں رفع دین کی روایت بخاری شریف کی ہے وہاں خالف المشرکین وفر اللہ وحف الشوارب, یہ بھی تو بخاری شریف کی روایت ہے. یہ بھی ماس والا من القابین من الازار فن نار, یہ بھی بخاری شریف کی روایت ہے. اس پر ایسوں کا عمل نہیں ہوتا, صرف رفع دین پہ عمل ہوتا ہے. ہمیں افسوس یہ ہے کہ آپ ایک چیز کو تو لے لیتے ہیں بخاری شریف سے اور بخاری شریف ہی کی دوسری چیز کو چھوڑ دیتے ہیں. تو ان کو یہ بات بتانی چاہیے خیر خائی کے ساتھ, لڑائی کے انداز میں نہیں, کہ ماشاء اللہ آپ رفع دین کرتے ہیں سنت سمجھ کے نا, تو کہاں ہے بخاری شریف میں. تو بخاری شریف میں داڑھی بڑھانے کا حکم بھی ہے, حکم ہے, مشورہ نہیں ہے, حکم ہے. تو امید ہے کہ ہو سکتا ہے اس کو یہ بات کلک کر جائے اور سمجھ میں آ جائے. تو اس لیے یہ باتیں لڑنے کی نہیں ہیں. ہمارے حضرت والا رحم اللہ تعالیٰ فرماتے تھے کہ نبی علیہ السلام کا ہر طریقہ اللہ تعالیٰ کو محبوب ہے, اس لیے اپنے ہر طریقہ محبوب کے ہر طریقے کو قائم رکھا. کبھی امام مالک ہاتھ نیچے کر کے نماز پڑھتے ہیں, آپ ہم جو وہاں جاتے ہیں حرمین میں, تو وہاں مدینہ شریف میں امام مالک کے ماننے والے بہت ہیں, لہذا وہ ایسے نماز پڑھ رہے ہوتے ہیں آدمی سامنے سے گزرنے لگتا ہے, وہ یوں کر کے ہاتھ بڑھا دیتے ہیں, کیونکہ وہ جانتے ہیں کہ یہ دیکھ نہیں رہا کہ میں نماز پڑھ رہا ہوں. نماز پڑھنے والا اکثر ہاتھ باندھتا ہے. امام مالک کے ماننے والے جو چاروں آئمہ میں سے ایک امام ہے اور بہت بڑا اللہ تعالیٰ علم عطا فرمایا تھا, ہارون رشید کے زمانے کے بڑے امام ہیں, تو انہوں نے ان کا مسئلہ یہ ہے کہ ہاتھ دونوں ہاتھ چھوڑ کے نماز پڑھ. تو یہ ہر طریقہ نبی علیہ السلام کا آئمہ نے لیا اور اس کو اس لیے اس میں لڑنے کی ضرورت نہیں ہے. کہتے ہیں اور لکھا ہے کہ جب امام شافعی رحم اللہ تعالی امام ابو حنیفہ رحم اللہ تعالی کی قبر کی زیارت کے لیے گئے, کیونکہ امام شافعی بعد کے نہیں بہت بعد کے ہیں, امام ابو یوسف وغیرہ امام محمد کے شاگرد ہیں امام شافعی رحم اللہ تعالی. امام ابو حنیفہ رحم اللہ تعالی سن 80 ہجری میں پیدا ہوئے اور امام شافعی جو ہیں امام صاحب کے شاگردوں کے بھی شاگرد ہیں. تو جب وہ اختلاف انہوں نے کیا, وہ اختلاف کیا لڑائی نہیں کی. حکیم الامت فرماتے ہیں آج کے لوگ اختلاف نہیں خلاف کرتے ہیں, لڑائی کرتے ہیں. لہذا وہ جب گئے ان کی قبر میں اور وہ قبر پہ فاتحہ وغیرہ پڑھی, اور تو وہاں جو نماز پڑھی وہاں کے قریب مسجد میں وہ احناف کے طریقے سے پڑھی تاکہ ان کا ادب کیا جائے کہ وہ ایسی نماز پڑھتے تھے, جب میں ان کے یہاں حاضر ہوا ہوں تو میں بھی انہی کے طریقے سے نماز پڑھوں. پتہ چلا وہ بھی صحیح سمجھتے تھے, یہ نہیں کہ وہ اس کو حرام سمجھتے تھے. لہذا یہ چیزیں چھوٹی ایسی چیزیں لڑنے کی نہیں ہیں. جیسے آمین کوئی بہت زور سے کہتا ہے, بعض دفعہ اتنی زور سے آمین کہتے ہیں کہ پورے نمازی پریشان ہو جاتے ہیں. احناف کے نزدیک ہمیشہ آمین کو آہستہ کہنا سنت ہے. جو آج بڑے علاقوں میں دیکھتا ہوں بڑے لکھے علاقوں میں زور سے آمین کہ وہ وہاں سے آتے ہیں نا بار بار عمرہ کر کے, تو وہاں کی آواز ان کو گونجتی ہے کہ اچھا لگتا ہے. اچھا لگنا اور ہے, اور ادعو تضرعا خفیہ, اس کے ذیل میں امام ابو حنیفہ رحم اللہ تعالی نے اس مسئلے کو لکھا ہے کہ اللہ تعالیٰ فرما رہے ہیں دعا آہستہ مانگو. آمین بھی دعا کا حصہ ہے, آمین بھی دعا کا حصہ ہے, لہذا آمین کو بھی آہستہ پڑھنا چاہیے. لیکن امام شافعی کا قول یہی ہے رحم اللہ تعالیٰ کہ آمین کو بلند پڑھنا چاہیے, لیکن بلند کتنا ہے؟ آمین کہہ دیا ابھی, آمین ایک ہماری مسجد میں ایسے دور اتنی دور تک آواز آ رہی. تو ایک نے تبصرہ لکھا تھا اس پر کہ ہم نے بہت تحقیق کی, کسی نے یہ انگریز کے دور کی بات ہے کہ یہ کیوں ہوتا ہے بھائی, تو کہا ایک مسلمانوں کے میں ایک آمین بالجہر ہے ایک آمین بالسر ہے, ایک آمین بالجہر ہے ایک آمین بالسر ہے, اور یہ جو کرتے ہیں آمین بالشر ہے, یہ شر پھیلانے کے لیے کرتے ہیں, یہ نہ جہر ہے اور نہ سر ہے, یہ شر پھیلانے کے لیے کرتے ہیں تاکہ دوسرے کو پتا چلے ہم بہت سنت کو زندہ کر رہے ہیں دوسرے کو, یعنی اتنی زور سے کہنا. تو اس لیے یہ احناف کا طریقہ یہی ہے کہ وہ آہستہ کہیں گے, وہ یہ نہ دیکھیں وہاں کیا ہو رہا ہے, کیونکہ احناف کا طریقہ جو ہے وہ سنت سے قریب ہے, اور جب ایک امام کی ہم اتباع کر رہے ہیں تو اسی کی اتباع کرنی چاہیے. لہذا آمین کو بھی آہستہ کہنا چاہیے, دعا بھی آہستہ, نماز فرض کے بعد آہستہ ہی مانگنا سنت ہے. کبھی کبھی سکھانے کے لیے بلند آواز سے مانگا جاتا ہے. اللہ تعالیٰ ہمیں سنتوں کا اہتمام نصیب فرمائے. الحمد لله رب العالمين.